आवाज दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते
हैं, फोन से रास्ता करते हैं, 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। जैसे कभी खारिज साहब ने बताया, प्रोड्यूसर आपकी जानी पहचानी सादिया असद और हमारे इंजीनियर हैं नेल्सन रोपेस। शहनाज अजीज हाजिर है आपकी कहानियों के साथ। और आज हमने किसी मेहमान को मधु नहीं किया है, लेकिन इत्मीनान रखिए, जिन कहानियों के लिए हमें मेहमान की जरूरत होगी, हम जरूर वो पहुंचा भी देंगे। आज एक बड़ी अच्छी सी कहानी है, सादिया के इसरार है कि इस कहानी को सबसे पहले सुनाया जाए, क्योंकि एक छोटी सी बच्ची है, उन्होंने अपनी कहानी सुनाई है शहजादपुर से, जमीला इनका नाम है। और मैं इत्तेफाक करती हूँ सादिया से कि जिस तरह की कहानियां हम नशर करते हैं उससे बड़ी मुख्तलिफ कहानी है, और ये इसमें एक बड़ी जुरतमंदी की बात है इस कहानी में, वो ये कि कोई अपने मुंह से इत्तेफाक करे कि मैंने झूठ बोला और उस पर शर्मिंदा भी हो और उसको इतनी अच्छी तरह लिखे। तो चलिए सुनते हैं जमीला की कहानी उनकी जुबानी।
अस्सलाम वालेकुम, मेरा नाम जमीला फजल हुसैन माछी है, मैं जिले सांगर तालके शहदादपुर से वेस्टर्न मुल्क पाकिस्तान से बोल रही हूँ। और मेरी कहानी का जो अनवान है वो है लालच, खौफ और दोस्ती। मैंने प्राइमरी लखारिनों से वोटर पेड़ की और मिडिल के आगे पढ़ने के लिए मुझे गवर्नमेंट गर्ल्स हायर सेकेंडरी स्कूल शहदादपुर में भेजा गया, जहाँ मुझे आठवीं जमात में गरीब होने की वजह से मादाम शमशाद ने यूनिफॉर्म लेकर दी थी। मैं आठवीं जमात पास करके नवी जमात में दाखिल हुई। ये अब मुझे 670 रुपए इम्तहानी फीस दी गई जो मुझे जमा करानी थी, लेकिन चूंकि मैं हमेशा स्कॉलरशिप की एप्लीकेशन देती थी, तो इस बार भी मैंने लालच की कि क्यों ना आधी फीस जमा करवाऊं और आधी माफ करवा दूं। ये सोच ही रही थी कि देख हो गई, हंसी मामूल में अपनी खर्च की पॉकेट मनी सुबह को खर्च कर चुकी थी, इसलिए उन पैसों में से मैंने 20 रुपए निकाले जिसमें चावल और बर्गर लिए और खाए। ब्रेक के बाद हम क्लास में आए क्योंकि मैंने अब अपने फीस के पैसे थैले मतलब स्कूल बैग में रखे थे। अब मैं मसल अपनी क्लास में आई थी फीस जमा कराए। मैं ढूंढ ढूंढ कर थक गई तो मैडम को बताया कि मैम मेरी फीस के पैसे गुम हो गए। मैम ने कहा कि ऐसे कैसे गुम हो गए। मैंने कहा मालूम नहीं मैम, मैं पैसे लेकर आई थी फिर गुम हो चुके हैं। मैम गुस्से में चली गई। उसके बाद पैसे गुम, मैम असमत ने मुझे बहुत डांटा। अब मैं परेशान से कहाँ कर क्या करूँ, छुट्टी हो गई, मैं घर आ गई, घर भी मैं परेशान। अब मुश्किल वक्त में तो हम सब अल्लाह ही को याद करते हैं। मैंने नमाज पढ़ना शुरू की। मैं कॉलेज आई और जाती बिल्कुल बहुत परेशान रहती। मेरी आदत थी कि क्लास में जो भी लड़कियां आती थी तो मैं उन सब से बात करती थी। तो उन्हीं दिनों में एक लड़की जिसका नाम कमल था, जिसकी नाक में सोने की तार होती थी और वो बहुत प्यारी लग रही थी मुझे, मैंने उससे जाकर गपशप की। ऐसे ही बातों में मैंने उससे पूछा कि कहाँ रहती हो, तो उसने कहा मैं सराड़ी में रहती थी लेकिन अब मैं सोसाइटी में घर बनवा रही हूँ। तो मैंने कहा कौन सा, जो ब्राउन कलर का गेट है जिसका बन रहा है, तो उसने कहा हाँ जी वही हमारा घर है। तो मैंने कहा अच्छा तो तुम हमारी पड़ोसन बन रही हो, उसने कहा हाँ जी एक और भी हमारी पड़ोसन थी जिसका नाम अमीना था, अपनी मासी के घर आई हुई थी पढ़ने के लिए, मेरी उनके साथ अच्छी दोस्ती हो गई थी। अब कॉलेज में तो मेरा वक्त अच्छा गुजरता लेकिन मैं सिर्फ परेशान ही परेशान घर में। कैसे बताऊं, वो बहुत बहुत रोती रहती और इन दिनों में रोज रोज नई नई बातें सोचती कि घर कैसे बदलाऊं। सर्दियों की रातें होती थी, मैं जागती रहती थी और बाबा और ताकि बाबा आए तो उन्हें बताऊं, उनको खाना देती, इस बहाने कहते कहते चुप हो जाती कि अब मैं क्या करूं, कैसे बताऊं। और ऊपर से ये भी सोचे रोनुमा होती थी कि कहीं बाबा ने मना कर दिया स्कूल जाने से तो, या पिटाई की तो, या शादी करवा दी तो, क्योंकि बाबा हम सब बाबा से बहुत डरते थे कि किसे किसे बताऊं बाबा को। और उन दिनों घर के हालात भी बहुत खराब थे, बाबा बहुत बहुत परेशान रहते थे उन दिनों। मैम मुझे रोज डांटती और मैं सोचती रहती, मुझे एक तरकीब आई और मैंने मैम को कहा कि मैम क्यों ना हम यहाँ की बच्चियों से एक एक रुपए या दो दो रुपए जमा करें और अपनी फीस जमा करवाऊं। तो मैम ने मुझे प्यार से समझाया, बेटा ऐसा नहीं होता। उस दिन मैं कुछ बेहतर महसूस कर रही थी। अब परेशानी में नींद ना किसे आती है, कुछ दिन आराम न करने की वजह से मुझे बुखार हो गया और इत्तफाकन उन्हीं दिनों अभी अनिला वहाँ बीए पार्ट वन के पेपर देती थी। स्कूल और कॉलेज में ज्यादा नहीं, सिर्फ एक गली का फासला था। दूसरा इत्तफाक ये हुआ कि अभी अनिला उसी दिन मैम असमत से मिली और मैम असमत ने उसे कुछ बताया। कहते हैं अगर कोई तूफान आने वाला होता है तो जनरल और औरतों को पहले महसूस होता है। मुझे डर लग रहा था कि क्या कहीं अभी अनिला मैडम असमत को ना मिली हो या मैम मैडम ने उसे कुछ कहा ना हो। खैर मैं तो सोच ही रही थी कि अभी आई और अम्मा को कुछ कहने लगी कि जमीला की मैडम मसमत जो जमीला मैंने कहा तुम चुप करो, मैं बताती हूँ लेकिन पहले वादा करो कि कोई बाबा को कुछ नहीं बताएगा। तो अम्मा ने कहा ठीक है बताओ तो क्या बात है। मैंने सब कुछ बताया कि मैंने अपनी फीस गुम कर दी है तो, लेकिन उसके ऊपर एक और झूठ कि मैंने लाठी रखी है और कमल के पास है उसके पैसे। मैं कमल वालों के घर गई और वहाँ पे जाके उनकी अम्मी के सामने बहुत रोई कि मेरी फीस गुम हो गई है, मुझे मेहरबानी करके आप 170 रुपए दे दे, मैं आपको लौटा दूंगी। तो उनके बाद में उन्होंने मुझे पैसे दिए 670 रुपए और मैंने आकर अम्मी को दे दिए। तो दो तीन दिन ठहरे तो अम्मी सिस्टर अनिला ने मैं बाबा और अम्मा और अनिला बैठी थे तो अनिला ने बाबा को कहा बाबा आपको एक बात बताएं। तो बाबा ने कहा ठीक है बताओ। तो बाबा को कहा गया कि बाबा आप गुस्सा नहीं करेंगे तो उन्होंने कहा ठीक है। तो अनिला ने अब्बू को बताया कि जमीला ने अपनी फीस गुम कर दी थी लेकिन अब उसने वो पैसे जमा करके हमें वापस दे दिए हैं 670 और उसकी फीस जो है मैडम शमशाद ने जमा कर दी थी। तो अबू ने कहा तुमने उसी दिन क्यों नहीं बताया। मैंने कहा अबू आप मुझे डांटते या कुछ करते तो इसकी वजह से मैंने नहीं बताया। तो जिसमें जो नमाज में मैं मांगती थी कि अल्लाह ताला जब अबू को पता चले तो मुझे वो डांटे ना, तो उसी दिन बाबा ने मुझे कुछ नहीं कहा, सिर्फ इतना समझाया कि बेटा अपने माँ बाप से कोई बात नहीं छुपाते, अगर तुम्हारा साल जाया हो जाता तो ये तो मैंने सोचा ही नहीं था क्योंकि मैं अपने घर वालों से बहुत डरती थी इसलिए मैंने उनको कुछ ना बताना चाहा। फिर बाबा ने अब आज का दिन है और वो दिन है मैंने कभी कोई बात अबू वालों से या घर वालों से नहीं छुपाई, जो भी बात करती है उनको बताती हूँ। अल्लाह उनको खुश रखे, मेरे घर वालों को, मेरे फ्रेंड्स को और मेरे टीचर्स को जिन्होंने मेरी हेल्प की।
ये तो आपने बताया ही नहीं कि आप कमल की अम्मी से पैसे लाई थी तो फिर उनको लौटाए कैसे।
मैम वो मेरे लौटाए थे जो अबू ने पैसे दिए थे, जैसे फीस में कंसेशन कराती थी तो मैं उनमें से जमा करवा देती थी, फिर कुछ उनको दे देती थी, मतलब पैसे जमा करके खुद भी मैं उन जो जितने मुझसे जमा होते थे मैं उनको दे देती थी, कभी 100 रुपए कभी 200 रुपए ऐसे जमा करवा देती थी।
अच्छा, तो इस सारी बात से आपने क्या सीखा है?
मैं बहुत कुछ सीखा हूँ, कभी लालच नहीं करती और कभी घर वालों से कोई बात नहीं छुपानी, इसके बाद तो कभी लालच तो की नहीं मैंने।
अच्छा, तो ये बताएं कि आपने क्या सोचा था कि आधे पैसों की मैं आलू और चाट खा लूंगी, चावल खा लूंगी और बाकी पैसे जमा करवाऊंगी?
नहीं, मैं आधे पैसे मैंने कहा था मैं जमा कराऊंगी और आधे घर वालों को, नहीं मैं अपनी शॉपिंग कर लूंगी।
क्या शॉपिंग करने का?
आलू चावल खा लूंगी मैं। अब बच्चियों की क्या फरमाइश होती, तब तो मैं यही चाह रही थी आलू छोले खा लूं, बस खाने पीने का मुझे बहुत शौक था बचपन में।
अच्छा, नहीं, शॉपिंग का क्या प्लान था? कपड़े लेने थे, जूता लेना था, मेकअप लेना था, क्या लेना था?
मेकअप का तो मुझे बहुत शौक है, मुझे ज्वेलरी बहुत अच्छी लगती थी, मैं ज्वेलरी लेती थी तब। अब तो मैं खैर अब उन बातों में नहीं रही, अब तो मैं बड़ी होगी, मैं अब मैं 20 साल की होगी।
अच्छा, तो तब कितनी थी?
मैं 15 साल की। ठीक है, ना चाहूंगी कि भाई जितने पैसे मिलते हैं अपने ऊपर खर्च करें और ऐसे खर्च करें ताकि आपको किसी के हाथ झुकना ना पड़े, हाथ फैलाना ना पड़े, क्योंकि मैंने गलती की कि मैंने लालच की। आईना में कोई भी लालच ना करे, जितने वैसे माँ बाप देते हैं ना उसमें से गुजारा करना सीखे अब, क्योंकि मैंने तो ऐसा नहीं किया, गुजारा नहीं करती, मैं एक्स्ट्रा चाहती थी तो एक्स्ट्रा ना चाहे कोई भी।
भाई बहुत ही अच्छी कहानी है। जमीला, आवाज आ रही है मेरी आपको? जी, तो आपकी बातों से तो ऐसा लग रहा है आप अभी भी, खैर मेरे लिए तो आप अभी एक छोटी सी बच्ची हैं 20 साल की, लेकिन वैसे आप 20 साल की नहीं, आप लग अभी भी 10-15 साल की बच्ची लग रही हैं, इतनी बड़ी नहीं लग रही आप। तो
लड़कियों की आवाज सेंस नहीं होती।
नहीं, भोली भाली भी हैं आप। मैंने अच्छा, तो ये इतनी पेचीदा कहानी सुनाई है आपने, बड़ी मुश्किल से मैं सिलसिला जोड़ती थी, कहीं अदी अमीना आ जाती थी, कहीं अदी अनिला आ जाती थी। तो पहले तो अपना पूरा नाम बताइए, आपका पूरा नाम क्या है?
जमीला का नाम है।
जमीला नहीं, पूरा नाम क्या है? छुपाना है क्या नाम? पूरा बताना नहीं है?
मैम मेरा नाम ही पूरा जमीला फजल हुसैन है, मेरी अबू का नाम मैं अपने साथ लेती हूँ,
जमीला फजल हुसैन। हाँ, तो ये नाम है ना, आपको पता तो लगे कि कितने अच्छे बाबा की बेटी हैं। मुझे बड़ी खुशी हुई कि आपके अब्बा जो हैं वो इतने समझदार बाप हैं, उन्होंने आपको प्यार किया। तो
मैम मैं जब बीएससी में थी ना, तब मैं हमारी टीचर में थी, टीचर तो उन्होंने बताया था कि कभी अपना नाम लेना ऐसे नहीं लेना, अपने पेरेंट्स के साथ अपना नाम लें। तो मैं जब भी अपना नाम किसी टेस्ट में लिखूं, कुछ भी लिखूं, तब लिखी थी जमीला फजल हुसैन, जमीला फजल हुसैन माची।
लेकिन अभी तो मैं पूछ रही थी, यही तो पूछ रही थी आपसे कि जमीला आपने लिखा हुआ है नाम खाली, तो अब ये तो बड़े अपना खानदान तो एक फखर होता है आदमी का, तो अपना नाम जरूर लगाना चाहिए और पूरा नाम लेना चाहिए। मैं भी आपसे ये कहूंगी जमीला, मुझे बड़ी खुशी हुई और एक मासूम सा आपका झूठ था और 20 रुपए खर्च किए थे और तोबा कितनी खौफनाक सजा मिली है आपको उसकी। अगर मैं आपके पास होती ना, मैं आपको फौरन वो पैसे भर देती और आपके बाबा को जाके बता देती। तो चलिए, हम कोशिश करेंगे, आपको ज्वेलरी का शौक है, कभी अगर आपसे मुलाकात होगी तो आपको ज्वेलरी जरूर लेके देंगे। ठीक है, अपना पता भेज दीजिएगा, आपने अपना पता भी नहीं लिखा अपने कहानी के ऊपर। अब आप क्या पढ़ती, क्या है मैम?
मैम अब मैं ट्रेनिंग करती हूँ, मेडिकल में हूँ, ट्रेनिंग करती हूँ SWW की हैदराबाद में।
मेडिकल में यानी मेडिकल कॉलेज में? लियाकत मेडिकल कॉलेज में आप?
मैम RTI, RTI रीजनल ट्रेनिंग इंस्टीट्यूट है, फिर SWW फैमिली प्लानिंग का कोर्स करती हूँ।
अच्छा, जबरदस्त भैया, आप फिर बड़ा काम भी अच्छा करेंगी। तो चलिए, और भी लोगों से कहिए कि ऐसी प्यारी सी कहानियां हमें भेजा करें, ठीक है, ताकि हम हंसें भी कभी मिलके कहानियों के ऊपर। अच्छा, दो कॉलर हमारे साथ हैं, उनसे बात कर लेते हैं और एक उसके बाद शायद वो आपसे कुछ बात करना चाहें। जफर इकबाल हमारे साथ हैं। जी जफर इकबाल साहब, जफर इकबाल, मुझे लगता है सादिया जफर साहब कोई आवाज हमें नहीं आ रही, इनको तो शायद आ रही है हमारी। और दूसरे कॉलर हमारे साथ कौन है? रूहान खटक साहब। जी रूहान साहब, सलाम अलैकुम। जी बिल्कुल ठीक ठाक, आपने देखा फर्क, देखा कहानियों में कहाँ आपकी कहानी थी کس قدر آپ کی جو یعنی المیہ تھا وہ کیسا خوفناک تھا جو آپ قید میں چلے گئے, اور کہاں یہ ہماری چھوٹی سی جمیلہ کی کہانی ہے کہ یہ روتی نہیں مہینوں تک اپنے 20 روپے ابا کے پیسے گھمانے کے بعد. تو
مجھے جمرات کا مطلب یوسف سے انتظار ہوتا ہے کہ ملتا ہے, اور مطلب میں کوشش کرتا ہوں کہ میں فون پہ آپ لوگوں کو کانٹیکٹ کروں. مجھے آپ لوگوں کا پروگرام بہت اچھا لگتا ہے, اور مجھے یہ آپ لوگوں پہ فخر کرتا ہوں کہ آپ لوگوں کی دل کی جو ان کی درد ہوتے ہیں وہ آپ لوگ جناب سنتے ہیں, مطلب آپ کی وجہ سے لوگوں کی مدد بھی کی جاتی ہے. تو میں آپ لوگوں کو پوری ٹیم کو میری طرف سے سلام.
بہت شکریہ روحان صاحب. آج کی کہانیوں میں ویسے ایک کہانی ایسی ہے کہ میں چاہوں گی آپ اس کو سنیں, اور اگر کیونکہ میں اپنے سننے والوں سے کہتی ہوں کہ اگر وہ کوئی مدد کر سکیں تو چلو. جمیلہ آپ کا بہت شکریہ بیٹا, آپ کو میں خدا حافظ کہتی ہوں. اور روحان صاحب آپ رہیے ہمارے ساتھ فون, ہم آپ کو بلکہ خود ہی کال کر لیتے ہیں اگر آپ نے خود سے کال کی ہے, اور آپ اپنا نمبر دے دیں سادیہ کو. ہم لیتے ہیں اگلی کہانی جو محمد شبیر صاحب کی کہانی ہے, اور آپ سنیے کہ یہ کتنی ہمت اور بہادری کی ان کی کہانی ہے.
میرا نام محمد شبیر ولد نذیر احمد قریشی ہے, آزاد کشمیر کے ضلع حویلی کے دور افتادہ گاؤں کا رہائشی ہوں. ہم چار بھائی اور چار بہنیں تھیں. میرے والد باورچی کا کام کرتے تھے, وہ سردیوں میں لاہور جا کر کام کرتے تھے, اور گرمیوں میں اپنے ہی علاقے میں کھیتی باڑی کر کے ہم بچوں کا پیٹ پالتے تھے. وقت بہت ہی اچھا گزر رہا تھا. میری عمر اس وقت 9 سال تھی جب والد محترم 45 سال کی عمر میں ایک کچے مکان میں مٹی ڈالتے ہوئے, جسے مقامی زبان میں لابی کرنا کہتے ہیں, مکان کی چھت گرنے سے دوسرے چند لوگوں کے ساتھ نیچے دب کر وفات پا گئے. ہم بہن بھائیوں میں سب سے بڑی میری بہن تھی, دوسرے نمبر پر میں تھا. والد صاحب کی وفات سے ہماری زندگی میں ایک بھوچال آ گیا. میرے والد باقی بھائیوں سے علیحدہ رہتے تھے, پھر بھی تمام رشتہ داروں کے باوجود کمپلسری کے ہمارے ساتھ اپنی بساط سے بڑھ کر معاونت کی, لیکن بغیر کفیل کے گھر کا نظام چلانا بہت مشکل ہو گیا تھا. اس لیے چند ہی ماہ بعد مجھے اسکول چھوڑ کر مزدوری کرنی پڑی. پھر کچھ عرصہ بعد دونوں بھائیوں نے مزدوری شروع کر دی. میں نے شروع میں لاہور جا کر ہوٹل پر مزدوری کرنی شروع کی, ساتھ پکوائی کا کام بھی سیکھتا رہا. اس عرصے میں میری دو بہنیں پولیو کا شکار ہو گئی, اور وسائل نہ ہونے کی وجہ سے علاج ممکن نہ ہو سکا, اور وہ دونوں بھی اللہ کو پیاری ہو گئی. ہم دونوں بھائیوں نے مل کر خوب محنت کی, میں پکوائی کا کام سیکھ گیا. آہستہ آہستہ حالات بہتر ہو گئے. ہم نے علاقے کے مطابق ایک اچھا گھر بھی بنا لیا. میری والدہ نے میرے لیے رشتہ تلاش کیا اور میری شادی کروا دی. میں سردیوں میں لاہور چلا جاتا اور شادی وغیرہ پر پکوائی کا کام کرتا, اور گرمیوں میں اپنے علاقے میں مزدوری کرتا. وقت بہت ہی اچھا گزر رہا تھا. یہ 2004 کا ستمبر کا مہینہ تھا جب قسمت نے ایک اور کروٹ بدلی. میں حسب معمول اپنے ہی علاقے میں ایک ٹھیکیدار کے ساتھ پتھر توڑنے کا کام کر رہا تھا کہ ایک بڑا پتھر اوپر سے گرتا ہوا آیا اور میری دونوں ٹانگوں کو چکنا چور کر گیا. میرے ساتھ کام کرنے والے دوسرے آدمی نے شور مچایا, قریبی لوگوں نے مجھے وہاں سے اٹھایا اور قریبی آرمی کے ہسپتال میں لے گئے, لیکن وہاں فرسٹ ایڈ دینے کے بعد مجھے CMH راولہ کو ریفر کر دیا گیا. تب تک گاؤں میں پتہ چل چکا تھا. ایک بھائی اور چند رشتہ دار وہاں پہنچے, مجھے ایمبولینس میں ڈال کر راولہ کو لایا گیا. شدید زخموں کی وجہ سے خون بند نہیں ہو رہا تھا. مجھے وہاں سے پیمرا ہاسپٹل اسلام آباد بھیج دیا گیا. کافی کوشش کے بعد خون بند ہوا. جب میں ہوش میں آیا تو میں نے دیکھا کہ میری ایک ٹانگ گھٹنے سے جبکہ دوسری کا پاؤں کاٹ دیا گیا تھا. میں اسی تکلیف میں 5 ماہ تک اسی اسپتال میں زیر علاج رہا. نیک لوگوں کے تعاون سے علاج ہوتا رہا. میرا چھوٹا بھائی میری معذوری دیکھ کر برداشت نہ کر سکا اور ذہنی توازن کھو بیٹھا اور وہاں سے نکل کر کہیں چلا گیا. میرے ساتھ جو رشتہ دار تھے وہ مجھے سنبھالتے یا اسے وہ کہیں گم ہو گیا. کافی عرصے بعد وہ کافی تلاش کے بعد لاہور سے جلا ہوا ملا, نہ جانے کس نے جلایا, لیکن وہ بھی معذور ہو گیا. میں کچھ ٹھیک ہوا تو واپسی گھر لایا گیا. اسی عرصے میں 2005 کا زلزلہ بھی ہو گیا, جو مکان تھا وہ بھی رہنے کے قابل نہ رہا. گزر اوقات کے لیے میں نے گھر کے قریب چھوٹا موٹا کاروبار کرنے کا سوچا, ایک چھوٹی سی دکان بنوائی, لیکن اب پیسے کا مسئلہ تھا جو سودا وغیرہ ڈالنے کے لیے ضروری تھا. آخر کار ایک این جی اوز کے تعاون سے چند ہزار کا سودا ڈال لیا, اس طرح روزگار لگ گیا. میں 5 سال تک اپنے بھائیوں کے ساتھ رہا, لیکن کیونکہ وہ بھی مزدوری کرتے تھے میں نے ان پر بوجھ بننا مناسب نہ سمجھا, اپنی رضامندی سے ان سے علیحدہ ہو گیا. دکان میں چونکہ چند ہزار کا سامان تھا اس لیے جلدی ہی دکان خالی ہو گئی, اور آج پھر وقت آ گیا آیا ہے کہ ذریعہ معاش کچھ بھی نہیں. میرے دو بچے ہیں, دونوں زیر تعلیم ہیں, ان کے تعلیمی اخراجات بھی بس سے باہر ہوتے جا رہے ہیں. بیماری کی وجہ سے مجھے بازار جانا پڑے تو مجھے مزدور کو ساتھ لے کر جانا پڑتا ہے جو مجھے اٹھا کر لاتا اور لے جاتا ہے. اس وقت کسی بھی سرکاری یا غیر سرکاری ذرائع سے میری کوئی بھی معاونت نہیں ہو رہی, عزت نفس روک دیتی ہے. میں آپ کی وساطت سے ارباب اختیار اور صاحب حیثیت لوگوں سے اپیل کرتا ہوں کہ میری مالی معاونت کی جائے تاکہ میں اپنی دکان میں سودا سلف ڈال کر اپنا اور بیوی بچوں کا پیٹ پال سکوں. معاون کا تحیات ممنون رہوں گا. آخر میں آپ کا شکر گزار ہوں. محمد شبیر ولد نذیر احمد قریشی, گاؤں ہوتر, تحصیل ضلع حویلی, فارورڈ کوٹا, آزاد کشمیر. میرا اس وقت تقریباً کم از کم کوئی 2.5-3 لاکھ کے قریب جو قرض ہے جو مجھے میں نے دینا ہے لوگوں کا.
کن لوگوں کا قرض ہے؟
اس کے بعد باقی تفصیل تو اس میں لکھ دیا, باقی مکان کے لیے, بچوں کے لیے, اپنا خود کوئی روزگار نہیں ہے. میں نے کہا این جی اوز, کوئی زکات, کوئی بینظیر انکم سپورٹ پروگرام, کسی بھی فنڈ سے, کسی بھی ذرائع سے کوئی بھی امداد نہیں ہو رہی مجھے.
تو آپ نے اپلائی کیا تھا ان چیزوں کے لیے؟
میڈم میں نے اپلائی کیا تھا ان کو ادھر ہی آ کے, ادھر ہی آیا تھا نا گاؤں پہ جو سروے کر رہے تھے, انہوں نے سروے کیا ادھر آ کے, ادھر ہی میں بیٹھا ہوا تھا نا اپنے کھوکے پہ. دکان کیا میڈم, وہ چھوٹا سا کھوکا تھا تو وہاں بیٹھا ہوا تھا, اس میں دیکھا میں نے, انہوں نے وہاں لکھا نام میرا, لکھ کے مجھے وہ فارم دے گیا, کہتے ہیں جی ٹھیک ہے آپ کا فارم بن گیا. بعد میں جب آیا تو کہتے ہیں جی آپ کا نام کوڈ اس میں نہیں آیا, آپ کے اس وقت تھا 26% میرا نمبر تھا, انہوں نے کوئی بنایا ہوا. میں کسی سے تقریباً 4-5 ہزار روپے کا سامان لے کے ادھار لے کے لایا ہوں, وہ اب بیچوں گا, ہفتے بعد بیچ کے اس کے پیسے دوں گا, پھر میرے پاس کچھ بچ گیا تو پھر سامان لاؤں گا, نہیں تو ایسے دودھ کا ایک کارٹن لے لیا, اس طرح کوئی چھوٹی موٹی چیز لے لی.
شبیر صاحب, ویسے تو میں آپ کی ہمت کی داد دیتی ہوں, بہت قابل آپ تحسین ہے, لیکن آپ بچوں کو ٹیوشن وغیرہ پڑھا سکتے ہیں یا قرآن شریف اس طرح کی کوئی چیز ہے؟
نہیں میڈم, میں خود بتاؤں نا اپنی تعلیم کے بارے میں, میں ابھی سے ہماری ایک میری خالہ ذات ہیں, وہ ان سے میں قرآن پڑھ رہا ہوں ابھی, میں صبح وہ روزانہ مجھے خود ادھر ہی آ کے, ہمارے قریب ہی میں مسجد ہے, چھوٹی سی مسجد ہے دیہات کی مسجد, وہاں وہ بچوں کو پڑھاتی ہے, ہمارے ملے کے بچوں کو پڑھاتی ہے, وہ درس پڑھاتی ہیں, درس قرآن, ان سے میں سپارہ پڑھ رہا ہوں, 9واں سپارہ میں نے خود شروع کیا میڈم ابھی, تو 7 تک اسکول میں نے 7 تک پڑھائی کی تھی. بچہ میرا ماشاءاللہ بڑا سا محمد جنید قریشی جو ہے وہ 9-9.5 سال کا, چھوٹا معاذ علی قریشی ہے وہ بھی 9 سال ہی ہے, تقریباً 8.5 سال کا ہوگا, ایک 3 کلاس میں ہے, ایک 2 کلاس میں ہے.
اچھا
بیگم میری میڈم, بس وہ بھی اتنی پڑھی نہیں ہے, قرآن پاک تو انہوں نے پڑھا ہوا ہے لیکن وہ نہیں, بس اب ان کو اتنا یاد نہیں رہا.
نہیں یعنی کوئی مدد کر سکتی ہیں کمانے میں آپ کی گھر کے؟
کچھ بھی نہیں, وہ بس گھر کے کام کاج کے لیے تھوڑا بہت, ان کو اس کو وائف میری کو بھی نا, ان کو بھی کوئی جلد کی خارش ہو گئی ہے, ان کا خرچہ وہ علیحدہ ہو جاتا ہے. وہ 10-12 سال ہو گیا مجھے ایسے حادثہ ہوا, تو میں یہ ریڈیو آپ کی دنیا میں بہت غور سے, دونوں وائف میری بھی, وہ بھی اس کو کبھی اس کو میں کہتا ہوں میں سوچ جاتا ہوں جمعرات کو مجھے نا جگا دینا, آج میں نے کہا شہناز آپ بھی آئی ہوں گی آج کہانی سننی ہے, میں اچھی جی مجھے تو بہت نیند آ جاتی ہے آپ کی آوازیں سن سن کے, وائس امریکہ سن کے میں لوری لگ جاتی ہے, میں سو جاتا ہوں.
اچھا
تو میں کچھ اس وقت بھی میں کچھ صحیح اپنے اس میں نہیں ہوں, مجھے کچھ دل کی دھڑکن جو ہے وہ تیز ہو رہی ہے.
نہیں مگر دل کی دھڑکن کیوں تیز ہو گئی؟
پہلی دفعہ میں بات کر رہا ہوں کسی میڈیا پہ یا کسی میڈیا والے آدمی سے بات کر رہا ہوں, تو
میں تو آپ لوگوں کی بہن ہوں, میرے ساتھ بات کرتے ہو تو کبھی آپ کو گھبرانے کی ضرورت نہیں ہے.
پہلے آپ نے کال کی تھی اسی ٹائم, میں نے کہا ویسے تو آپ کی کہنے کی بھی ضرورت نہیں ہے, ویسے میں کہتا ہوں یار اگر بہن ہو کسی کی تو وہ بہنیں ایسی ہوں قسم سے.
آج مہمان نہیں ہے ہمارے ساتھ کوئی, لیکن میں آپ کا انشاءاللہ کام ضرور کرواؤں گی. یہ بچے آپ کا بیٹا ہے صاحب, باتیں جو کر رہا ہے
چھوٹے سے بہت چھیڑ رہے ہیں, مجھے تصویر نکالی ہے دادا ابو کی.
اچھا
کہتے ہیں یہ تصویر نکال کے یہ تصویر ان کو بتاؤ کہ یہ تصویر ان کو دیکھ لیں. میں کہاں سے دیکھیں گے, وہ کوئی کمپیوٹر پہ تو نہیں بیٹھے ہوئے ہم بھی, وہ بھی. یہ وائف سے بات کر لیں, ایک دو باتیں کر لیں.
جی جی,
رخسانہ ہے نام ان کا.
اچھا جی,
السلام علیکم.
جی وعلیکم السلام رخسانہ, کیا حال ہیں آپ کے؟
خیریت ہے, ٹھیک.
آپ کے جو شوہر ہے بہت ہمت والے آدمی ہیں. یہ
بہت ہی ہمت والے نا, جب سنا تھا نا میں نے, یہ سب کہہ رہے تھے کہ ان کے ویسے چوٹ آئی ہے نا گیٹے میں.
جی,
تو جب میں گئی ادھر مسفر سے ادھر اسلام آباد گئی کمپلیکس ہسپتال میں, ادھر دیکھا میں نے تو کوئی عجیب سا لگا مجھے, نہیں برداشت ہو سکا. میں بھی بے ہوش ہو گئی تھی ان کی حالت سے سر.
اچھا,
تو جب 16-17 سال ہو گئی نا شادی کو, 17 سال کی تھی میں شادی ہو گئی تھی.
اچھا,
شادی کے بعد 1.5 سال کے بعد ان کو یہ حادثہ ہوا تھا. اس کے بعد اللہ تعالیٰ نے 2 بچے دیے, بس انہوں سے بس دل بلائی کر رہے ہیں, یہ بھی دور میں بھی قیمت والے ہیں, بہت قیمت والے.
تو کیسے گھر کیسے چلتا ہے مجھے بتائیے, کس طرح کے حالات ہیں گھر کے, تھوڑا سا بتائیں.
بس حالات ہمارے گھر کے, بس ایک کچن ہے تقریباً ایک مرلے میں وہ کچن نا.
جی,
ادھر ہی سوتے ہیں, ادھر ہی کیا کرتے ہیں کھانا پکاتے, ادھر ہی پھر وہ دھواں سا ہو جاتا ہے. ادھر کچے مکان ہوتے ہیں نا, وہ لکڑی جلاتے ہیں, دھواں سا ہو جاتا ہے. پھر کچن تھوڑا سا الگ کیا تو بس یہ مکان بھی نہیں ہے, تو باقی تعاون تھوڑا بہت کرتے ہیں ادھر جو ہے نا اڑوسی پڑوسی یا اور کوئی دیکھ کر وہ تھوڑا بہت کرتے ہیں, لیکن وہی بات ہے کہ.
تو آپ نے, انہوں نے اپنی کہانی میں مجھے بتایا تھا کہ ان کا چھوٹا بھائی جو تھا وہ ان کو دیکھ کے اس کا ذہنی توازن خراب ہو گیا, ان کو زخمی دیکھ کے. وہ کیا ہوا, کیا ہوا تھا؟ وہ
ذہنی توازن کھو گیا تھا نا, تو وہ پھر ہسپتال سے ادھر سے نکلتا ہے, بس لوگوں کی گاڑیاں توڑنا شروع کر دی, بس جھگڑا شروع کر دیا, اس طرح باتیں الٹی پلٹی باتیں کرنے لگا نا, تو وہ اس کیا کہ کسی نے جلا دیا تھا تیزاب ڈال کے. تیزاب تھا کیا تھا, بالکل اس کی نا یہ جو اوپر کی چمڑی بالکل جل گئی تھی بالکل. وہ 2-3 ماں وہ بھی استاد آج ماشاء اللہ ٹھیک ہے, وہ 2 بیٹے ہیں اس کو, ایک بیٹی ایک بیٹا ہے, اللہ تعالیٰ نے کہا ٹھیک ہو گیا تھا, پھر وہ ذہنی اپسٹ ہو جاتا ہے.
چلیے بہت شکریہ رخسانہ, پھر کہانی سنیے گا آپ نے. اور
باقی وہ بات ہے نا, مجھے کوئی بھائی بھی نہیں ہے, ہم صرف 2 بہنیں.
اچھا,
والد صاحب وہ بزرگ ہے, وہ بھی تعاون میرے ساتھ کرتے ہیں, بس انہی کے سمجھے, یہ سوچو کہ انہی کے کچن میں آپ کھاتے ہیں پکاتے ہیں, اپنے کچن میں آ کر سو جاتے ہیں, بالکل دیوار ہے سینٹر میں.
یعنی کمرہ بھی نہیں ہے آپ لوگوں کے پاس سونے کے لیے؟
نہیں نہیں نہیں, بالکل نہیں ہے, واش روم بھی نہیں ہے.
آواز ہے دوست انعامی مقابلہ میری کہانی,
پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
تو سامعین ہمارے ساتھ موجود ہیں شبیر صاحب, محمد شبیر صاحب. شبیر صاحب آواز آ رہی ہے آپ کو ہماری؟
جی واپی آ رہی ہے آواز.
تو آج تو آپ نے میڈیا سے پورا بڑا لمبا چوڑا خطاب کر ڈالا, کیسا لگ رہا ہے آپ کو؟ اچھا لگ رہا ہے؟
بہت بہت مہربانی جی, بہت شکریہ آپ کا ہمارے خطاب سنوانے کا.
نہیں نہیں, میں تو ایسی مزاق کر رہی تھی کہ آپ ہنسیں گے تھوڑا سا. اچھا, ایک ہمارے ساتھ کالر ہیں ہمارے جو آپ کی کہانی کے لیے انہوں نے فون کیا ہے, واجد محمود صاحب ہیں پشاور سے. جی واجد صاحب السلام علیکم.
وعلیکم السلام. میڈم پہلی کہانی تو میں نے سنی تھی, وہ جو بچوں کی تھی, اس کا پڑھنے کا اسٹائل اور بولنے کا اسٹائل بڑا اچھا لگا,
بہت پیارا.
دوسری کہانی جی بڑا پیارا. ابھی دوسری کہانی آپ کی سنی, ان کا نام تو مجھے صحیح سمجھ نہیں آ رہا تھا, لیکن بڑی افسوسناک کہانی ہے. بہرحال یہ کہ میں خود بھی غریب سے آدمی, میں چاہتا ہوں کہ ان کی کچھ تھوڑی بہت مجھ سے ہیلپ ہو سکے تو میں کروں گا انشاءاللہ.
شبیر صاحب آپ کا جذبہ قابل داد ہے. میں ویسے تو مجھے بڑی خوشی ہوئی کہ آپ نے فون کیا اور آپ نے مدد کے لیے کہا, مگر میں یہ نہیں چاہتی کہ, دیکھیے یہی افسوس کی بات ہے کہ جن کو مدد کرنی چاہیے, جو صاحب استطاعت ہیں, جو اگر اپنی زکات ہی دے دیں تو شبیر صاحب جیسے کئی خاندان پل سکتے ہیں اس میں, تو مدد ان کو کرنی چاہیے. تو آپ کا بہت شکریہ, آپ کا کہنا کافی ہے. مجھے یقین ہے شبیر صاحب کا دل بہت بڑا ہوگا, لیکن انشاءاللہ شبیر صاحب کا کام میں کروا دوں گی. مطلب میں ان کے لیے نا, ان کے بچوں کے لیے بھی اور ان کے لیے بھی میں امجد ثاقب صاحب سے بات کروں گی, تو ان کے یہاں اس بات کی بڑی گنجائش ہے کہ جو شبیر صاحب جیسے لوگ ہیں, اور کیونکہ یہ کام کرنا چاہتے ہیں. یہ دیکھیے دکان ایک کھوکا انہوں نے کھول رکھا ہے اور وہ دکان چلا رہے ہیں اپنی, تو ہم کوشش کریں گے کہ ان کی دکان کے لیے کافی سارا سامان دلوا دیں ثاقب صاحب کی این جی او سے, اخوت سے, اور تاکہ یہ اپنا کام بغیر کسی قرض کے چلا سکیں. تو آپ واجد صاحب کیا کرتے ہیں ویسے؟
جی میں تو کرسیوں کی بنائی کرتا ہوں اور نابینا آدمی ہوں, ملازم ہوں پشاور یونیورسٹی میں. میرا یہ میرے پاس تھوڑے بہت جمع پونجی میرے پاس تقریباً 10,000 روپے ہیں, تو میں یہ چاہتا تھا کہ ان کے حوالے میں کر دوں.
نہیں نہیں واجد صاحب, آپ میں کیا بتاؤں کہ آپ کے 10,000 روپے تو کروڑوں روپے کے برابر ہیں. کس طرح آپ نے محنت کر کے یہ پیسے جمع کیا, پلیز ان اپنے پاس رکھیے. اور آپ ایسا کیجیے واجد صاحب, اپنی کہانی سنائیے کسی دن ہمارے پروگرام میں آ کے, ٹھیک ہے؟ آپ کا فون نمبر سعدیہ کے پاس ہے, ہم آپ کی کہانی ریکارڈ کریں گے. بڑی ہمت کی کہانی ہوگی مجھے پتا ہے. تو بہت آپ کا شکریہ. شبیر صاحب کچھ کہنا چاہیں گے آپ ان سے, واجد صاحب سے؟ شبیر صاحب
میں بہت بہت شکریہ ادا کرتا ہوں, جو انہوں نے یہ کہہ بھی دیا, یہ سمجھوں گا کہ میں مجھے پہنچ گئی ہے, ٹھیک ہے نا؟
بالکل.
تو آپ نے پہلے بات کی تھی نا کہ رمضان میں زکات کوئی دے, مجھے رمضان میں کوئی تعاون کرتے نا, کوئی لوگ فطرانہ وغیرہ دیتے ہیں تھوڑا بہت.
جی
ہلو.
جی جی میں سن رہی ہوں.
تو فطرانہ دیتے ہیں اس سے میں یہ تعاون لگا لیں آپ, میں کچھ 6-7 ماہ اس پہ میں گزارا کرتا ہوں, کوئی تھوڑے بہت پیسے ہو جاتے ہیں رمضان کے فطرانہ وغیرہ دیتے ہیں لوگ.
بہت اچھی بات ہے. اور اپنے پڑوسی کا حق سب سے زیادہ ہوتا ہے, تو لوگوں کو ہمیشہ اپنے پڑوس کو دیکھنا چاہیے, اور خاص طور پہ شبیر صاحب جیسے لوگوں کو جو محنت کر کے کھا رہے ہیں. مطلب کتنی بڑی بات ہے, پوری زندگی انہوں نے محنت کی, اتنے بڑا ان کے ساتھ حادثہ ہوا. تو شبیر صاحب ہمارے, میں دیکھتی ہوں کوئی اور. روحان صاحب آپ کچھ کہنا چاہیں گے شبیر صاحب سے؟
میں یہ کہنا چاہتا ہوں کہ اس کے جو پڑوسی ہیں,
جی
میں تو آپ یہ جو پروگرام جو سنتا ہوں تو مجھے حیران ہوتا ہوں کہ ان کے جو پڑوس میں جو لوگ رہتے ہیں ان کو مطلب وہ اتنا بھی نہیں بچے ہوتے مسلمان ہو کہ وہ اتنا بھی نہیں پوچھتے کہ ہمارے پڑوس میں ایک ایسا غریب بندہ ہے جو بڑی مشکل سے زندگی گزار رہا ہے. تو مجھے تو افسوس ہے ان کے پڑوس.
نہیں نہیں انہوں نے بتایا, انہوں نے کہا کہ ان کے پڑوس کے لوگ ہی جو فطرہ وغیرہ دیتے ہیں اس سے ان کا گزارا ہوتا ہے. تو مگر میں ایک بات یہاں پہ کہوں گی روحان صاحب, دیکھیے مجھے یقین ہے کہ جس علاقے میں رہتے ہوں گے وہ کوئی امیروں کا علاقہ نہیں ہوگا, ٹھیک ہے نا؟ وہ کوئی ایسی بستی ہوگی جہاں پہ کم آمدنی والے لوگ رہتے ہوں گے, انہی کے جیسے لوگ رہتے ہوں گے. تو شاید یہ پڑوسی کا یہ حق تو ضرور ہے کہ اگر وہ کھانا کھا رہا ہے تو آدھی روٹی کھلا دے ان کو, لیکن اس کے پاس بھی شاید اتنا نہیں ہوگا کہ وہ ان کو زندگی گزارنے کے لیے کوئی اتنے پیسے, جیسے کہ ابھی ہمارے واجد محمود نے فون کیا. تو آپ دیکھیے نا کہ ان سے تو کہنا بھی زیادتی ہے, یہ کہنا کہ آپ اپنے 10,000 زندگی بھر کی کمائی دے دیجئے, مطلب خدا نہ خواستہ انہیں اگر ضرورت پڑے تو کیا کریں گے. تو شاید ہمیں جو صاحب حیثیت لوگ ہیں ان سے کہنا چاہیے یہ کہ وہ مدد کریں لوگوں کی.
میڈم لیکن میں آپ کے پروگرام کی طرف سے کہنا چاہتا ہوں, میں پشاور میں رہتا ہوں اور میرا فون نمبر بھی آپ لوگوں کے ساتھ ہے. مطلب ایسی کوئی بھی مطلب میں اگر مدد کسی کی مدد کر سکتا ہوں تو میری خدمات ہر وقت حاضر ہوں گے, مطلب میں حاضر ہوں گا. میں پشاور میں رہتا ہوں, میرا فون نمبر تو آپ لوگوں کے پاس ہے, شہادت بہن کے ساتھ ہے. میں اگر پشاور میں کوئی ایسا مطلب کوئی ایسی ایمرجنسی کوئی ایسی چیز ہو, میں کسی قرض مانگ کے بھی میں کوشش کروں گا کہ میں کروں.
جی ضرور ہم یہ آپ کو بتائیں گے. اور اگر آپ شبیر صاحب کے لیے کچھ کرنا چاہیں تو نمبر آپ سعدیہ سے لے لیجئے, سعدیہ آپ کو ان کا نمبر لکھوا دیتی ہیں. ظاہر ہے کہ پرمانینٹ اس پہ تو نہیں, لیکن فوری طور پر, کیونکہ ہم کوشش کریں گے کہ ان کے لیے ہم امجد ثاقب صاحب سے, ان کا کیس اس طرح کا ہے کہ ان کو وہ ضرور کچھ نہ کچھ ان کے لیے کریں گے. روحان صاحب آپ کا بہت شکریہ, پروگرام سنتے رہیے اسی دلچسپی سے اور آتے بھی رہیے ہمارے پروگرام میں, بہت شکریہ آپ کا. تو خدا حافظ آپ کو. اور ایک اور کالر ہمارے ساتھ ہیں, ساتھی کون ہے ہمارے ساتھ؟ اب ظفر اقبال صاحب جن کا فون نہیں ملا تھا. جی ظفر صاحب.
السلام علیکم. جی
جی وعلیکم السلام ظفر صاحب.
हाँ जी, मैं तो इस वक्त जी भाई के साथ आ रहा हूँ, मेरे बड़े भाई हैं साथ, मोहम्मद असलम साहब उनका नाम है
जी,
तो वो गाड़ी चला रहे हैं, मैं उनके साथ बैठा हूँ, हमेशा आपका प्रोग्राम सुनते हैं जी हम, जब भी उधर पिंडी से हम अपने गांव आते हैं तो रस्ते में हम आपका प्रोग्राम लगाते हैं, आपके रेडियो में चलता है जी।
अच्छा, तो आप कहाँ पे रहते
हैं? घर पहुँचता हूँ तो।
आप रहते कहाँ हैं वैसे?
हेलो
जी जी, आप कहाँ रहते हैं?
मैं रहता हूँ जी रावलपिंडी में, नौकरी करता हूँ।
अच्छा, और वो जो है
तो
आप रावलपिंडी में हमारे
तो
प्रोग्राम नहीं सुनते?
हाँ, मैं सुनता हूँ रावलपिंडी में प्रोग्राम आपका।
अच्छा,
लेकिन मैं असल जब गांव आता हूँ ना अपने,
हाँ,
तो उस वक्त मेरे पास रेडियो है इधर, मैं वो रख के वो सुन लेता हूँ, फिर गाड़ी में लगा लेता हूँ।
अच्छा,
तो हमेशा ही आपका प्रोग्राम सुनते हैं जी हम, खबरें सुनते हैं, सारा प्रोग्राम जितने भी होते हैं हम सुनते ही रहते हैं।
अच्छा अच्छा, लेकिन बहरहाल इस वक्त हम आपको दीन मोहम्मद साहब की कहानी सुनवा रहे हैं, जो दरअसल इनकी भाभी की कहानी है, एक अजीबोगरीब सी कहानी है, और आपको हैरत होगी, मतलब एक दफा बजिया हमारे प्रोग्राम में आई थी, उन्होंने कुछ इस तरह की बात कही थी जो मैं बाद में बताऊंगी, लेकिन पहले हम इस कहानी को सुन लेते हैं जो दीन मोहम्मद साहब की है।
मेरा नाम दीन मोहम्मद, कौम जलपानी, तहसील कोटचटा, जिला डेरा गाजी खां रहने वाला हूँ। ये जो कहानी मैं भेज रहा हूँ ये मेरी भाभी की है, जिसकी उम्र तकरीबन 30 साल है, उसके माशाल्लाह 6 बच्चे हैं, 2 बेटियां हैं और 4 बेटे हैं। बड़ी बेटी ने प्राइमरी स्कूल बस्ती मीर में 5 जमातें पढ़ी, और अब घर में अम्मी अबू के साथ का हाथ बटाती है। उससे छोटी एक बच्ची 4th क्लास में पढ़ रही है, और एक बेटा 3rd में और दूसरा 2rd में है, और 2 छोटे हैं। मेरी भाभी का नाम साबरा मई है, उसका खावंद का नाम अता मोहम्मद है। उनकी सिर्फ 1 एकड़ जमीन है, जिसकी पैदावार से वो अपना और बच्चों का पेट पालते हैं। सारे बच्चे छोटे हैं, इसलिए घर का गुजारा बहुत मुश्किल ही से चलता है। साबरा का घर वाला अनपढ़ और बाहर का मरीज है, इस मर्ज की वजह से अक्सर टेंशन में रहता है और बीवी बच्चों से झगड़ता रहता है। मैंने कई बार कहा है कि मैं तेरे साथ डॉक्टर के पास जाता हूँ और जो तुझको ये तकलीफ है उसका ऑपरेशन करवाता हूँ, लेकिन वो नहीं मानता, पता नहीं वो शर्म की वजह से या डरता है। जो इसकी घर वाली है वो भी अनपढ़ है। चंद साल पहले नादरा की मोबाइल टीम हमारी बस्ती में आई, ऐलान करवाया कि जिस किसी ने शनाख्ती कार्ड बनवाना हो बनवा ले, या जिनके शनाख्ती कार्ड नहीं थे सब गए और साबरा मई का भी नहीं था, उसको भी मैं ले गया, टोकन लिया, तस्वीर खींची और अंगूठा लगवाया और कहा कि महीने के बाद जीजी खान नादरा के दफ्तर से अपना शनाख्ती कार्ड ले जाना। महीने के बाद मैं और साबरा मई दफ्तर गए तो दफ्तर वालों ने कहा कि इसका शनाख्ती कार्ड नहीं बनता। हमने कहा कि क्यों नहीं बनता, तो उन्होंने कहा कि इसके अंगूठों के प्रिंट नहीं आते, और कागजात वापस कर दिए और कहा कि जल्द वाले सरकारी डॉक्टर से तस्दीक करवाओ, फिर शनाख्ती कार्ड बनेगा। हम डॉक्टर साहब के पास डीजी खां गए, तस्दीक करवाई और कागजात नादरा दफ्तर में जमा करवाए, और 1 महीने के बाद हमें शनाख्ती कार्ड मिल गया। बेनजीर इनकम सपोर्ट प्रोग्राम का सर्वे हुआ, दूसरों को पैसे मिलने लगे और किसी ने आकर कहा कि साबरा मई का बेनजीर कार्ड बेनजीर दफ्तर में है, आके ले जाए, और मैं और साबरा मई बेनजीर दफ्तर गए तो उन्होंने कहा कि साबरा मई का बेनजीर कार्ड है, अंगूठा लगाओ फिर तुम्हें देते हैं। अंगूठा लगवाया और उन्होंने कार्ड न दिया और कहा कि इसके प्रिंट नहीं आते, इसकी लकीरें नहीं आती, हम तुम्हें बेनजीर कार्ड नहीं दे सकते, हम कुछ नहीं कर सकते थे, नाकाम होकर घर आ गए, खर्चा भी गया, कार्ड भी ना मिला। इसी तरह कई बार दफ्तर के चक्कर लगे लेकिन अभी तक हमें कार्ड नहीं मिला। हम गरीब आदमी हैं, छोटे छोटे बच्चे हैं, ना इतनी जमीन है, साबरा मई के पैदाइशी हाथ और पाँव के नाखून ना होने के बराबर हैं। घर में कोई जरा सख्त काम करे तो हाथों की उंगलियों से खून बहने लगता है। बराए मेहरबानी हो सके आपके तवसत से کوئی صاحب اختیار یا کوئی بے نظیر انکم سپورٹ پروگرام سے تعلق رکھنے والا کوئی افسر ہم غریبوں کے کارڈ کے حصول میں ہماری مدد کرے گا تو ہم ڈھیروں دعائیں دیں گے. ہم نے بہت آنا جانا کرایہ خرچہ میں تکلیفیں برداشت کی ہیں. دو ہفتے پہلے کی بات ہے, عصر کا ٹائم تھا, ہمارے گھر کے باہر ہمیں کسی نے بلایا. ہم باہر گئے تو دو آدمی موٹر سائیکل پر کھڑے تھے, ان کے ہاتھ میں کتاب تھی. انہوں نے پوچھا کہ عطا محمد ول محمد اسماعیل اور عطا محمد کی بیوی صابرہ مئی یہیں رہتے ہیں؟ ہم نے کہا یہیں رہتے ہیں. تو انہوں نے کہا کہ بے نظیر انکم سپورٹ دفتر میں صابرہ مئی کا کارڈ آیا ہے, ہم اس لیے آئے ہیں. آپ کل 9 بجے یونین کوسل نو تک میں مئی صابرہ مئی بھی ساتھ ہو اور شناختی کارڈ کی نقل بھی ساتھ لانا. اور اس نے اپنا نام شاہجہاں اور اپنا موبائل نمبر دیا, اس نمبر پر کال کر دینا. میں اور صابرہ نو تک یونین کونسل پہنچ گئے. اس نے کہا تھا کہ میں یونین سے تمہاری تصدیق کرواؤں گا اور تم کو کارڈ مل جائے گا. یونین کونسل جا کے ہم نے اس آدمی کا پتہ کیا تو انہوں نے کہا کہ اس نام کا آدمی ہماری یونین میں نہیں ہے. پھر ہم نے جو اس نے نمبر دیا اس پر رابطہ کیا تو اس نے جواب دیا کہ میں راستے میں ہوں, فلاں گلی کے فلاں مکان کے سامنے آ جاؤ, میں تمہیں وہیں ملوں گا. میں اور صابرہ مئی گلی میں اس مکان کے سامنے بیٹھے رہے. وہ اس مکان سے باہر نکلا اور ہم سے کہا یہ پرچی ہے, آپ اسی وقت اور ٹھٹا میں نادرہ دفتر چلے جاؤ اور سراج نامی ایک آدمی کو یہ پرچی دکھانا اور میرا کہنا ہوا تمہارا شناختی کارڈ کی تصدیق کر دے گا اور 1000 روپیہ مجھے دو, یہ میرا خرچہ ہے. وہ دفتر سے تصدیق کروانے کے لیے اسی وقت بے نظیر دفتر ڈی جی خان اس نے ہمیں نمبر دیا, اس پر باہر کھڑ کر کال کرنا, وہ آدمی تمہیں لے جائے گا اور بے نظیر اور کارڈ تمہیں دلوا دے گا. 1000 روپیہ اس کو دیا, ہماری اپنی سواری نہیں تھی, رکشا کرایہ کر لیا. کوٹ شٹر نادرہ دفتر پہنچ گئے, اس آدمی کا پتہ کیا, وہ مل گیا, پرچی اس کو دی. اس نے کہا کیا کام ہے؟ ہم نے کہا کہ انگوٹھوں کے پرنٹ کی تصدیق کروانی ہے. اس نے کہا 300 روپے فیس دو. ہم نے دیے, تصویر بنائی, انگوٹھا لگوایا اور کہا کہ یہ کام آپ سے نہیں ہوتا اور فیس واپس کر دی. ہم نے اس شاہجہاں سے فون پر رابطہ کیا تو اس کا نمبر بند تھا. یوں 1000 روپیہ اس نے بھی ہم سے مار لیا. یہ ہے کہانی صابرہ مئی کی, جو بیچاری بہت غریب آدمی ہے, 4 اس کے پریشن ہوئے ہیں. بے مہربانی فرما کر اس کی یہ امداد کرا دینا, شکریہ.
مجھے یہ بتائیں کہ نادرا کا جو شناختی کارڈ تھا, قومی شناختی کارڈ, وہ تو بن گیا تھا نا؟ آپ بے نظیر انکم سپورٹ پروگرام کے لیے کارڈ کی بات کر رہے ہیں نا؟
جی جی, ہم تو کئی بار چکر لگائے ہم نے.
آپ کے بھائی کو کیا بیماری ہے؟
میرے بھائی کو بخار ہے, اس کو مسانے بڑے ہو جاتے ہیں.
جب آپ گئے تھے, اس بندے نے آپ سے 1000 روپیہ لیا تھا, آپ گئے تھے اس کے دفتر, تو پتا چلا تھا کہ وہ بندہ تو وہاں کام ہی نہیں کرتا, تو پھر دوبارہ آپ نے اس کے تھرو کام کے لیے آپ کیوں گئے؟ آپ نے اسے 1000 روپیہ بھی دیا جب پتا چل گیا تھا کہ وہ نہ اس دفتر میں کام کرتا ہے, نہ یونین سے اس کا کوئی تعلق ہے, کام ہی نہیں کرتا, تو آپ کیوں گئے اس کے پاس؟
وہ ہمارے گھر آیا, ہمارے یہیں گھر جو آیا, اس نے کہا کہ بے نظیر کارڈ دفتر میں ہے, تم آ کے لے جاؤ. اس لیے ہم نے کہا کوئی دفتر کا آدمی ہے, ہم اس لیے اس کے پاس گئے.
آپ کی بھابھی ہیں آپ کے پاس؟
میری بھابھی ہے.
السلام علیکم باجی.
وعلیکم السلام. اچھا صابرہ, یہ بتاؤ کہ تمہارے ہاتھ شروع سے ہی اس طرح سے ہیں, انگلیاں اور اسی طرح سے درد کرتی ہیں اور خون آتا ہے ان میں سے؟
شروع کے نہیں میں باجی.
اچھا, تو کبھی دکھایا ڈاکٹر کو؟
جی دکھایا, سنے کہ علاج کا نہیں لینا, زیادہ کام کروں تو پھر جاؤں انگلی کے خون آن پہ مندے, 4 آپریشن تھے پن میرے, آپریشن دی مریض ہمیں.
اچھا, تو آپ کے شوہر ہیں وہ کوئی کام نہیں کرتے؟
نہیں, پہاڑ کا مریض ہے.
تو کہانی آپ نے سنی اور ایک عجیب و غریب سی بات تھی. دین محمد صاحب ہمارے ساتھ ہیں. دین محمد صاحب, وہی بات جو سعدیہ کہہ چکی ہیں آپ سے, میں سب سے کہوں گی آپ لوگ اس طرح دھوکا مت کھایا کیجیے ان بےمان لوگوں سے. اور میں وجہ جانتی ہوں, جب کام سرکاری طور پہ نہیں ہوتے لوگوں کے, دفتروں میں تنگ کیا جاتا ہے تو بےچارے تنگ آ کے اسی طرح کے سارے ڈھونڈتے ہیں. دین محمد صاحب, ہم کسی ایسے شخص کو بلائیں گے, میں نے آپ سے پوچھا تھا कि किस को बुलाएं. आपने कहा कि वहां तो अब काम हो नहीं सकता, जो इनकम टैक्स वो इनकम सपोर्ट प्रोग्राम है. तो बहरहाल हम, मैं ढूंढूंगी कोई ऐसा शख्स, आज मुझे मिल नहीं सका जो कि आपका ये काम करवा सके, क्योंकि मैं नहीं समझती कि ये कोई शर्त है. नादरा का अगर शनाख्ती कार्ड मौजूद है तो जाके वो कार्ड दिखाएं और वो बता दें कि ये खातून है. उनके अंगूठा लगना क्यों जरूरी है उसमें.
मेहरबानी बाबा, शुक्रिया.
तो आपकी बाकी कहानियों के बारे में आपको बाद में बताएंगे. चलिए हम अगली कहानी की तरफ चलते हैं. ये हमें वहीद साहब ने भेजी, एक नौजवान है ये वहीद, और सूबा खैबर पख्तूनख्वा से इनकी कहानी है. लीजिए सुने.
मेरा नाम वहीद है और मैं खैबर पख्तूनख्वा का रहने वाला हूँ. आज जो मैं बयान करने जा रहा हूँ वो कोई कहानी नहीं है, बल्कि एक माँ और बेटे की गुज़श्ता कई सालों से मुहित हकीकत है. मेरी वालदा एक नहायत गरीब घराना में पैदा हुई और बाप जो उनका था वो माली का काम करता था. दो भाई तीन बहनों पर ये घराना मुश्तमिल था. मेरी वालदा जो थी बाकी बहन भाइयों से काफी अच्छी शक्ल सूरत की थी और उनके काफी छोटी उम्र से ही रिश्ते आए थे. माँ बाप दोनों गरीब होने की वजह से फिक्रमंद भी रहते थे. तो उन्होंने एक जानने वालों के तवास से मेरी वालदा की जो शादी है बखर में कर दी. उस वक्त उनकी उम्र 13 साल थी. तो मेरे जो वालदा के पहले शौहर थे वो काफी अच्छे इंसान थे और उनका ख्याल करते थे, लेकिन उनके जो घर वाले थे उन्होंने देखा कि छोटी उम्र की है तो उनको बेटी नहीं निकलाने जैसा समझ लिया. घर की सारी सफाई, बर्तन, जो भी खाना पकाना उनसे कराते थे. 13 साल की उम्र में शायद ही कोई लड़की सारे काम अच्छे तरीके से कर सकती हो. उस काम अच्छे ना करने से उनके सास और ससुर ने उनको मारना पीटना शुरू कर दिया. शोहर उनके कुछ कर नहीं सकते थे क्योंकि वो अभी तक अपने पांव पर खड़े नहीं हुए, अपने वालदैन के ही उसके साथ थे. तो मेरी वालदा बहुत तंग आकर घर आ गई तो उस पीछे ससुराल वालों ने जबरदस्ती उनके शोहर से उनको तलाक दिलवा दी. मेरी वालदा बस घर बैठ गई. इस दौरान उनकी एक बेटी भी पैदा हुई. जो हालात अच्छे न होने की वजह से वो अपने पास नहीं रख सकती थी तो वो उनसे ससुराल वालों ने वो भी ले ली. इसी तरह मेरी खाला थी बड़ी, जो मेरी वालदा से बड़ी थी, उनकी शादी कुछ अरसे पहले हुई थी लेकिन 2 माह बाद ही उनका शादी का उनका इंतकाल हो गया. तो उनके ससुराल वालों ने मेरी वालदा का रिश्ता मांगना शुरू कर दिया और इसके लिए मेरे नाना ने देखा कि बेटी को तलाक हो चुकी है तो कोई फंसता नजर न आए तो उन्होंने हाँ कर दी. मेरी वालदा शादी होकर उनके घर चली गई लेकिन उसके बाद उनको जाके असलियत मालूम हुई कि मेरे जो वालिद थे एक सही इंसान नहीं थे. नशा करते थे, उसको बेचना उनका यही जरिया मुआज था. जो मेरी दादी थी वो लड़कियों का कारोबार करती थी और उनकी अपनी बेटी भी इसी एक काम में मुलव्वस थी. मेरी वालदा चूंकि अच्छी खत्म शिरकत की थी तो मेरे बाप ने भी उन्हें इसी काम पर मजबूर कर दिया कि आप भी यही काम करो. जिसपे इनकार के उनको रोजाना मारा जाता, पीटा जाता, बाहर न निकलने की पाबंदी थी, न अपने घर जाने के लिए इजाजत थी. सुबह के वक्त जो मेरे चाचा थे वो उनको निगरानी पर रखा जाता है कहीं आए जाएंगे. इसी सूरत हाल में मेरी पैदाइश हो गई लेकिन फिर भी हालात ना बदले और मेरे वालिद जो थे वो मुझे कभी मारने की धमकी देते, कभी जख्मी करते. ही बहुत मुश्किल से एक दिन खुदा की मदद से उनको मौका मिल गया कि वो घर से निकल सके. उस वक्त साइकिल रिक्शा का वक्त था तो साइकिल रिक्शा पे बैठ के अपने घर पहुंच गई और अपने घर वालों को हालात बताए. उनके बाद घर वालों ने उनको जाने से मना कर दिया और वो लोग फिर हमें आके धमकियां देने लगे, कभी मुझे अगवा करने की, कभी मार से जान से मार डालने की. गरीब लोग थे हम सारे और कुछ ऐसे ताल्लुकात भी नहीं थे कि पुलिस के पास जाते हुए और उनको मदद से कहते या ना. इन जैसे लोगों की पहुँच भी ज्यादा होती है. वालदा ने मेरी परवरिश उसके लिए बुजुर्गात करने के लिए नर्सिंग कोर्स में दाखिला लिया और उनको गवर्नमेंट की तरफ से छोटी सी नौकरी मिल गई. लेकिन हमने सोचा शायद हालात बदल जाएंगे लेकिन जहाँ भी मेरी वालदा की उन्होंने किसी गांव या स्टेशन पे भेजा तो मेरी दादी ने पहले से वहाँ से दरखास्त दे रखी होती थी कि ये वक्त बदकार है, सही नहीं है, इसका करेक्टर तरह तरह के ऐसे इल्जाम ये बयान नहीं किए जा सकते. मैं स्कूल जाने लगा था, स्कूल पढ़ता था तो जो मेरे उस्ताद थे जो भी कहते काफी मैं ज़हीन हूँ लेकिन घर में जो माहौल था या जो हालात थे तो मैं उस वजह से कोई खास आगे नहीं बढ़ सका. तालीम की मैदान में कोई अच्छा नंबर या पोजीशन नहीं मिला. हमें नाना की तरफ से छोटा सा घर मिला हुआ था सरकारी, वो भी कंटोनमेंट वालों ने کوئی اپنے کسی مسئلے کی وجہ سے ہمیں وہاں سے نکال دیا, گھر بھی گرا دیا اور سامان بھی لے گئے. ہم بے گھر تھے, میرے چھوٹے ماموں جو تھے ان کے میونسپل کمیٹی میں چھوٹی سی ایک نوکری ملی ہوئی تھی, ان کے ایک اچھے عزیز دوست نے کوشش کی اور ہمیں ایک اور چھوٹا سا کہیں سرکاری گھر دے دیا. میٹرک کا مجھے کچھ بھی معلوم نہیں تھا کہ میرا باپ کون ہے, کیا کرتا ہے, یہ تو مجھے صرف بس یہ گھر والے یہی کہتے ہیں, والدہ جو میری تھیں یا ماموں, کہ آپ کے جو والد ہیں وہ سعودی عرب میں ہوتے ہیں. میٹرک کے امتحان ہونے کو تھے تو دروازے پہ ایک دن بندے آئے دو, میں نے دروازہ کھولا تو انہوں نے پیغام دیا کہ تمہارے والد فوت ہو گئے اور اتنے بجے آپ کے والد کا جنازہ ہوگا. میں پریشان ہو کے گھر اندر چلا گیا, پوچھا کہ سر میرے والد سعودی عرب تھے کیا ہوا, تو مجبوراً امی کو بتانا پڑ گیا کہ میری جو والد صاحب تھے ان کی کیا تفصیلات تھیں, سارا مجھے انہوں نے بتایا. بس میں روتا رہا اور اپنی والدہ کی قسمت کھڑتا رہا کہ کتنی تکلیفوں اور مشکلوں میں گزاری ہیں. اسی کی وجہ سے میں امتحان میں اچھے نمبر نہ لے سکا لیکن سیکنڈ ڈویژن میں پاس ہو گیا. میں نے میٹرک کے بعد پارٹ ٹائم اخبار دینے کی چھوٹی سی نوکری مجھے مل گئی اور میں نے وہ شروع کر دی. اس کے ساتھ ساتھ میں نے مشرقی تعلیم کا بھی داخلہ لے لیا, وہ بھی میں نے کم نمبروں سے پاس کر لی. اس کے بعد میں میڈیسن کا میں چلا گیا, کچھ سیل مین کی جو نوکری تھی وہاں میں نے کام کیا. تو اس سارے دوران میں نے بی اے بھی کر لیا. میری والدہ نے بڑی تکلیفیں دی تھیں اور میرے والد میرے ماموں بےچارے نے بھی شادی نہیں کی تھی گھر کے وہاں, تو میری والدہ نے کسی طریقے سے ان کی بھی شادی کرائی. اسی دوران سیلاب آ گیا ہمارے ایریا میں تو کافی این جی او آنے لگ گئے 2010 میں. تو ایک اچھے انسان کی وجہ سے مجھے وہاں پہ نوکری مل گئی. میں نے دل لگی سے وہاں پہ کام کیا, ان کو میرا کام پسند آ گیا, انہوں نے آگے مجھے پنجاب میں بھی بھیجا کام کرنے کے لیے, سی ایم وی بھی بھیجا تاکہ اچھا کام کر رہا ہوں تو آگے مجھے چانس دیتے رہے. لیکن آپ کو پتہ ہے کہ این جی او کی جو نوکری ہوتی ہے وہ پروجیکٹ بیس ہوتی ہے, کوئی پرماننٹ نوکری نہیں ہوتی. میری والدہ کی خواہش تھی کہ میں پڑھ کر اعلیٰ تعلیم حاصل کروں, کسی اچھے جگہ حاصل کروں, جنہوں نے میری تکلیفیں دیکھی ہیں تو انہیں کچھ اس کا اضالہ یا کچھ خوشی مل سکے. میرا اس کہانی میں جو اس کا مقصد یہی ہے آپ کے پروگرام میں سنانے کا کہ میں اچھی تعلیم کے لیے باہر جانا چاہتا ہوں یا مجھے کوئی سپورٹ کرے تو میں صاحب تعلیم حاصل کروں, کچھ کام نوکری چھوٹی موٹی کروں.
اچھا وحید, میں یہ پوچھنا چاہتی ہوں کہ آپ ابھی جو کام کرتے ہیں تو کتنی تنخواہ ملتی ہے آپ کو, کیا مل رہا ہے آپ کو؟
جی مجھے ابھی میں کافی عرصہ دو سال سے فارغ تھا, ڈیڑھ دو سال سے, تو مجھے ابھی 3 ماہ ہوئے ہیں. تو مجھے ابھی پھر این جی او میں یہاں اپنے ایریے میں جاب ملی ہے, تو وہ ابھی 3 ماہ سے مجھے ابھی پہلی سیلری ملی ہے 25,000 روپے.
تو ایک مہینے کی 25,000 ہے یا 3 مہینے کی 25,000 ہے؟
نہیں, ایک مہینے کی 25,000 ہے اور میرا کانٹریکٹ 2016 جولائی تک ہے.
تو آپ کو کیا کام کر سکتے ہیں آپ؟
جی میں این جی او میں مطلب جو بھی پروجیکٹ ریلیٹڈ کام ہوتے ہیں میں وہ کر سکتا ہوں, اور کافی مطلب اچھا مجھے ایکسپیرینس بھی ہو گیا 3-4 سال اس میں رہ کے کام میں. اور میں نے ٹرائی بھی کیے ہیں کچھ باہر کے لیے, لیکن ایک دفعہ سلیکشن بھی ہوئی تو ان سے فنڈنگ نہیں برابر ہو سکی کہ وہ مجھے بلوا سکیں, انہوں نے مجھے سلیکٹ بھی کر لیا تھا.
تو آپ نے کوئی کمپیوٹر کے کورسز وغیرہ کیے ہوئے ہیں؟ کمپیوٹر جانتے ہیں کچھ آپ؟
جی میں مطلب ڈاکومنٹیشن کا کام بھی اپنے این جی او کی توسط سے میں نے کیا ہے, اور ایم ایس آفس اور ایکسل کے جو ان کی ریلیٹڈ رپورٹنگ اور چیزیں ہوتی تھیں, ڈیٹا انٹری وغیرہ, یہ میں کرتا رہا ہوں.
ایک تو میں آپ کو داد دیتی ہوں وحید کہ مطلب یہ ایک ہمت والا کام آپ نے کیا, اپنی ماں کی کہانی سنانا بڑی ہمت کا کام ہے, اور اس میں ایک سبق ہے سننے والوں کے لیے. میں نے یہ کہانی خاص طور پہ اس لیے پوری کی ہے کہ ہمارے یہاں لوگ سمجھتے نہیں کہ ایک خاتون جب اکیلی ہوتی ہے تو کتنی مشکل زندگی ہوتی ہے ان کی, اور بجائے مدد کرنے کے جب آپ انگلیاں اٹھانا شروع کر دیں ایک شریف اور نیک عورت پر تو بہت بری گزرتی ہے پورے فیملی پر اور پورے. مجھے خوشی ہے کہ آپ کے ماموں وغیرہ نے ساتھ دیا امی کا.
بالکل انہوں نے بہت ساتھ دیا, اور میں شاید ویسے بیان نہیں کر سکا کہ جو چیزیں ہیں جو انہوں نے مجھے بتائی ہیں جو دوران ڈیوٹی ایسی ایسی چیزیں باتیں ہوتی رہی ہیں وہ میں بیان نہیں کر سکتا, نہ میرے پاس الفاظ ہیں. میں کہتا ہوں میں میری والدہ خدا کا بہت کرم ہے, انہوں نے بہت اپنی عزت کے ساتھ زندگی گزاری ہے, اور اس میں مشکل ٹائم میں بھی اللہ نے ان کو اپنی حفاظت میں رکھا ہے
کیونکہ انہوں نے سیکھا نا زندگی, انہوں نے زندگی صحیح معنوں میں گزاری ہے اور اب سر اٹھا کے گزاری. تو آپ کی کہانی میں ہم سب کے لیے سبق ہے. آپ کی آواز میں بڑا درد ہے, آپ گاتے ہیں؟
نہیں, ویسے شوقیا بندہ جو ہوتا ہے گا لیتے, ویسے کوئی خاص
آتا ہے ویسے گانا؟
گانا پرانے گانے بس تھوڑے بہت آتے ہیں مجھے. میں رفیع صاحب کا ایک گانا سنانا چاہوں گا.
جی ضرور.
یہ میرا پریم پتر پڑھ کے کہ تم ناراض نہ ہونا, کہ تم میری زندگی ہو, کہ تم میری بندگی ہو. یہ میرا پریم پتر
پیرے کامل غم گسارے دو جہاں, پیرے کامل رازدارے
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تو سامعین, یہ قوالی جو تھی ہمارے شبیر صاحب کی پسند کی ہے, آپ سنیے اسے. اور ہمارے اس پروگرام کے انجینئر زبیر الطیب تھے اور پروڈیوسر سعدی اسد. شہناز عزیز کی جانب سے خدا حافظ.